नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य रहेको छ।
आजको कार्यक्रममा हामी विवाह र सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्थामा केन्द्रित हुनेछौ। त्यसबारे महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता उद्धव पुडासैनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
पूर्वीय दर्शनमा कन्यालाई संरक्षकद्वारा कन्यादान दिएको र विधिपूर्वक वरले कन्यालाई पति ग्रहण गर्ने प्रक्रिया नै विवाह हो। कन्यालाई स्त्री बनाउनु नै विवाह हो। विवाह एउटा यस्तो माध्यम हो जसबाट संसारको निरन्तरता हुन्छ र कुल वंश अगाडि बढ्छ। युरोपियन सभ्यता अनुसार विवाह एक सम्झौता हो। विवाह महिला र पुरुषको स्वतन्त्र सहमतिमा आधारित एक पवित्र स्थायी सामाजिक र कानूनी बन्धन हो। विवाहले पति पत्नीका एक अर्काप्रति अधिकार कर्तव्य र दायित्व सिर्जना गर्दछ।
नेपालमा विवाह सम्बन्धी कानूनी व्यवस्थाहरू चाहिँ कस्तो छ?
हामीसँग साबिकमा मुलुकियन 2020 विवाह बारीको महल र विवाह दर्ता ऐन 2028 रहेको देखिन्छ। यी व्यवस्थाहरू अहिले परिमार्जन गर्दै हामीले मुलुकी देवानी संहिता 2074 पहिलो पटक वैवाहिक सम्बन्ध कस्तो हो भनी परिभाषित गरेको छ। यसको दफा 67 हेर्ने हो भनेदेखि कुनै पुरुष र महिलाले कुनै उत्सव समारोह औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनेर परिभाषित गरेको छ। यो हाम्रो लागि नयाँ व्यवस्था हो। त्यसैले दफा 28 विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने भन्दा परिभाषा गरेको छ। र यो हाम्रो कानूनी व्यवस्था अहिलेको एउटा राम्रो पक्ष भनेको विवाह चाहिँ प्रकाशै गर्नुपर्छ। जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था अहिले गरेको छ। यो विवाह हुन सक्ने अवस्थाहरू समेत यसले निश्चित गरिदिएको छ। जस्तो पुरुष र महिला एक पति पत्नीको रूपमा स्वीकार गरेर मंजूर गरेमा कानून बमोजिम पुरुष र महिला हाटनाता करणीमा सजाय हुने नाताको नभएमा पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा र 20 वर्ष उमेर पूरा भएमा यी शर्तहरू पूरा भएमा यस्ता विवाहहरू हुन सक्छन् र यो विवाहलाई चाहिँ एउटा वैध विवाहको रूपमा लिइन्छ। त्यसै गरी हाम्रो अर्को कानून व्यवस्था भनेको बदर गराउन सकिने विवाह छ। बदर गराउन सकिने विवाह चाहिँ कस्तो हुन्छ भनेदेखि झुक्याइ गरिएको विवाह चाहिँ बदर हुन सक्छ। शरीरमा मानव रोग प्रतिरोध क्षमता नष्ट गर्ने जीवाणु वा हेपाटाइटिस बी रहेको वा त्यस्तै प्रकृतिको कुनै निको नहुने कडारो लागेको अवस्था छ। पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठरोगी भएको अवस्था छ, होस ठेगाना नरहेको अवस्था, विवाह भइसकेको, गर्भवती भएको समेतको अवस्थालाई चाहिँ झुक्क्याएर विवाह गरियो भनेदेखि त्यस्तो विवाह चाहिँ बदर गराउन सकिन्छ र यो विवाह बदर गराउनको लागि दावी गर्न सकिन्छ र क्षतिपूर्ति पनि दावी गर्न सकिन्छ। त्यसै गरेर हामी अर्को हाम्रो कानुनी व्यवस्था भनेको यो स्वतः बदर हुने विवाहहरू छ। पुरुष र महिलाको मन्जुरी नभई गरेको विवाह, अरू हारनातीमा नाताको करणीमा सजाय हुने व्यक्तिहरू बीच भएको विवाह र 20 वर्ष उमेर पूरा नभई भएको विवाह चाहिँ यो स्वतः बदर हुने खालको विवाह छ। त्यस कारण हाम्रो कानुनले विवाहलाई चाहिँ 3 क्याटेगोरीमा विभाजन गरेको छ। एउटा वैध विवाह, बदर गराउन सकिने विवाह र बदर हुने विवाह भन्दा यसको साथसाथमा विवाह पूर्व शारीरिक सम्पर्कबाट शिशु जन्मियो भने स्वतः विवाह भएको मान्ने भन्ने एउटा नयाँ कानुन व्यवस्था छ। तर यो कानुन व्यवस्था सबै अवस्थामा आकर्षित हुँदैन। जस्तो जबरस्तीकरणीको कारणले महिलाको गर्भधारण गरी शिशु जन्मिएको अवस्था, अर्को हानाकाकरणीमा सजाय हुने नाताका पुरुषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको अवस्था र अर्को चाहिँ उमेर नपुगेको अवस्थामा करणी भएकै मात्रै कारणले, करणी भएर शिशु जन्मिएको कारणले मात्रै विवाह भएको मानिँदैन। यो हाम्रो लागि अहिलेको नयाँ व्यवस्था हो र हामी कहाँ सामाजिक संस्कार अनुसार विवाह गरिन्छ, त्यो विवाह चाहिँ दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसको अलावा छुट्टै दर्ताद्वारा पनि विवाह गर्न सकिन्छ। त्यसको लागि नेपालमा भए सम्बन्धित जिल्ला अदालत र विदेशमा भए नेपाली दूतावास वा पहाडी दूतावास निवेदन दिएर विवाह दर्ता गर्न सक्ने व्यवस्था छ। त्यसको साथसाथमा वैवाहिक सम्बन्ध अन्त हुने अवस्था पनि हाम्रो कानुनले व्यवस्था गरेको छ। विवाह बदर भएमा वैवाहिक सम्बन्ध अन्त हुन्छ, पति पत्नी बीचको सम्बन्ध विच्छेद भएमा पनि वैवाहिक सम्बन्ध अन्त हुन्छ र पत्नीले कानुन बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा पनि वैवाहिक सम्बन्ध अन्त हुन्छ र यो वैवाहिक सम्बन्ध अन्त भइसकेपछि अर्को विवाह गर्न सकिन्छ। पति पत्नीको मृत्यु भएमा पनि दोस्रो विवाह गर्न सकिन्छ। पति वा पत्नीले कानुन बमोजिम अनुसरण नगरी भिन्न भएमा पनि विवाह गर्न सकिन्छ। नत्र अहिलेको हाम्रो कानुनले दोस्रो विवाहको परिकल्पना गरेको छैन, दोस्रो विवाहलाई कानुनी मान्यता पनि छैन र 20 वर्ष उमेर पूरा नभए नभइकन विवाह गर्न सकिने व्यवस्था पनि हाम्रो कानूनले गरेको छैन।
वैवाहिक सम्बन्धका पछिल्ला आयामहरू कस्ता छन्, त्यस सम्बन्धी कानूनी व्यवस्थामा पनि बेला बेलामा परिमार्जनहरू हुने गरेको छ, त्यस्ता परिमार्जनहरूका आधार के हुन्छन्, आवश्यकता र सान्दर्भिकता कसरी निर्धारण गरिन्छन् त्यस सम्बन्धमा?
खास गरी यो मानव अधिकारको सर्वव्यापी घोषणा पत्र 1948 धारा 16 उमेर पुगेका पुरुष तथा महिलालाई जाति, राष्ट्रियता वा धर्मको कारणले लगाइने कुनै पनि सीमा बिना विवाह गरी परिवार बसाउने अधिकार हुने भनेर अधिकार प्रदान गरेको छ। यो एउटा मानव अधिकारको विषय रहेको, उमेर पुगेका भनेर यसले निश्चित गरिदिएको छ। र उमेरको सन्दर्भमा हेर्दाखेरि बाल अधिकार सम्बन्धी महासन्धि 1989 18 पछि मात्रै बालिग हुन्छ भनेर भनेको अवस्था छ। र यो अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड हेर्दाखेरि एउटा 18 देखिन्छ यस किसिमबाट। अर्को हाम्रो इन्डियाको प्र्याक्टिस हेर्ने हो भनेदेखि यहाँ बाल विवाह निषेध गर्ने ऐन छ, त्यसले महिलाको उमेर 18 र पुरुषको 21 निर्धारण गरेको देखिन्छ। त्यस्तै अमेरिकाको अभ्यास हेर्ने हो भनेदेखि अमेरिकाका प्राय सबै राज्यहरूमा 18 विवाहको उमेर निर्धारण गरिएको छ। यो नवरस्का भन्ने राज्यमा 19 धारण गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले अधिकार दिए पश्चात र बाल अधिकार महासन्धिले गरेको जुन उमेरको व्यवस्था जुन 18 छ त्यसलाई आधार मान्दाखेरि एउटा अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुकूलको हुने देखिन्छ। र अर्को कुरो कस्तो उमेरलाई वैवाहिक उमेरको लागि योग्य मान्ने भन्ने कुरो त्यो घरेलु क्षेत्राधिकारको विषय हो, त्यो आन्तरिक कानून व्यवस्थाबाट नियमन हुने विषय भएको हुनाले त्यति नै गर्नुपर्छ भन्ने चाहिँ भन्न मिल्दैन। तथापि हाम्रो कानूनी व्यवस्था हेर्दाखेरि नागरिकताको लागि 16 करणीको लागि 18 र विवाहको लागि 20 निर्धारण गरिएको सन्दर्भ जुन छ यसले कता कता कानूनमा अलिकति बेमेल भएको नमिलेको हो कि भन्ने देखिन्छ। त्यसकारणले हामीले जुन यौन सम्पर्कको लागि जुन 18 भन्ने निर्धारण गर्यौँ त्यसैलाई विवाहको उमेर पनि कायम गर्दाखेरि अझै यो कानून बढी व्यवहारिक हुन्छ कि जस्तो लाग्दछ।
विवाह र सम्बन्ध विच्छेद सामाजिक रूपमा अन्तर सम्बन्धित छन्, कानूनी रूपमा चाहिँ यसलाई कसरी व्यवस्थित गरिएको छ?
यदि विवाह भएन भनेदेखि त्यहाँ सम्बन्ध विच्छेदको प्रश्नै आउँदैन। विवाह एउटा स्थायी बन्धन हो, विवाह पति र पत्नी बीचको मृत्यु पर्यन्त रहने एउटा सम्बन्ध हो। मृत्यु पश्चात पनि जीवित पति पत्नीको मृतक पति वा पत्नीसँग गाँसिएका हक अधिकारहरू कायमै रहन्छन्। यसको अपवाद भनेको सम्बन्ध विच्छेद हो। विवाहद्वारा पति पत्नीको सम्बन्ध कायम हुन्छ, पति र पत्नी बीच एकअर्कासित सामञ्जस्य र विश्वास रहेसम्म मात्रै यो सम्बन्ध कायम रहन्छ। यदि वैवाहिक सम्बन्ध राखिरहन नचाहेमा पति र पत्नीले सो सम्बन्धलाई विच्छेद गर्न सक्दछन्। विवाहले कानूनी कर्तव्य र अधिकार दायित्व सिर्जना गर्दछ। सम्बन्ध विच्छेद गर्दा पनि तोकिए बमोजिम दायित्व निर्वाह गर्नुपर्छ। जस्तो सम्बन्ध विच्छेद गरिसके पश्चात अर्थात् सम्बन्ध विच्छेद गर्दाकै अवस्थामा अदालतले अंशभन्ना गरिदिनुपर्छ। अंशभन्ना यदि गरिएन भनेदेखि अथवा अंश लिन नचाहेको अवस्थामा एकमुष्ट रकम लिन चाहेको अवस्थामा एकमुष्ट रकम दिनुपर्ने हुन्छ र खाना लाउनको पनि खर्च भराइदिनु पर्ने हुन्छ। त्यस गरी पति पत्नी सम्बन्ध विच्छेद गरिसकेपछि जुन नाबालक हुन्छ उनीहरूको साथमा रहेको नाबालकको पालन पोषण हेरविचार गर्ने जिम्मा पनि पति पत्नीकै बीचमा रहन्छ। विवाह पछि पनि यो एउटा दायित्व चाहिँ रहिरहन्छ। त्यसकारण यो विवाह र सम्बन्ध विच्छेद चाहिँ एकअर्काको पूरकको रूपमा रहेको हुन्छ।
नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्थाहरू चाहिँ कस्ता कस्ता छन्?
हाम्रो पछिल्लो यो मुलुकी देवानी संहिताको कानूनी व्यवस्थाहरू हेर्दाखेरि सम्बन्ध विच्छेदको सन्दर्भमा दुईटा प्रिन्सिपललाई अवलम्बन गरेको देखिन्छ। अमेरिकीहरूले नो फल्ट डिभोर्स र अर्को फल्ट डिभोर्स भन्दा दुईटा क्याटेगोरीमा उनीहरूले अभ्यास गर्दै आएका देखिन्छ। नो फल्ट डिभोर्स चाहिँ हामीले यो मुलुकी देवानी कार्यविधि संहिताको तथा 93 राखेका छौँ। यसमा पति र पत्नी दुवैले चाहेमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् भनेर व्यवस्था गरिएको छ। यसलाई चाहिँ कन्सेन्ट डिभोर्स पनि भनिन्छ। स्वतन्त्र सहमतिको आधारमा बिहा गरिने र स्वतन्त्र सहमतिको आधारमा सम्बन्ध विच्छेद गर्न सकिने एउटा व्यवस्था हो भने अर्को अमेरिकीहरूले अभ्यास गर्ने गरेको फल्ट डिभोर्स अन्तर्गत हामीले पति पत्नी बीच सम्बन्ध विच्छेद हुन सक्ने केही ग्राउन्ड्सहरू तय गरेका छौँ। जस्तो दुवैले एकअर्काको अनुमति नलिकन मञ्जुरी नलिकन लगातार 3 वा सोभन्दा बढी अलग बसेको अवस्थामा सम्बन्ध विच्छेद गर्न सकिन्छ। त्यसै गरी पतिले पत्नीलाई पत्नीले पतिलाई खाना लाउन नदिएमा वा घरबाट निकाला गरेमा एक अर्कालाई अङ्गभङ्ग हुने शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि सम्बन्ध विच्छेद चाहिँ दुवैले गर्न सक्छन्। पत्नीले अन्य पुरुषसँग यौन सम्पर्क गरेमा वा पतिले अन्य महिलासँग यौन सम्पर्क गरेमा पनि यो प्रकारले सम्बन्ध विच्छेद गर्न सकिन्छ भने महिलाको लागि दुईटा व्यवस्था चाहिँ थप गरेको अवस्था छ। पतिले अर्को विवाह गरेमा र पतिले पत्नीलाई जबरजस्तीकरणी गरेमा महिलाले सम्बन्ध विच्छेद गर्न सकिन् भन्दा महिलाको लागि थप आधारहरू तय गरेको अवस्था छ।
यसको कार्यविधि प्रक्रिया के हुन्छ? सम्बन्ध विच्छेद गर्न चाहनेहरूले कसरी यसलाई निष्कर्षमा पुर्याउन सक्छन्?
सम्बन्ध विच्छेद चाहने पति वा पत्नीले सम्बन्धित जिल्लामा निवेदन दिनुपर्ने, यसरी निवेदन परेमा आधारले दुवै पक्षलाई घरघर सम्झाइ बुझाइ मेलमिलाप गराउनु पर्ने। अब यसरी सम्झाइ बुझाउँदा पनि मेलमिलाप हुन नसकेन, विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद गर्न उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गराइदिनु पर्ने भनेर चाहिँ एउटा प्रोसेस चाहिँ हाम्रो कानुनले गरेको छ। त्यस्तै सम्बन्ध विच्छेद गर्नु अघि अंशभन्दा गर्नुपर्ने हुन्छ। त्यसै गर्दा अंशभन्दा गर्ने बेलामा पतिले अंश नलिई पतिसँग एकमुष्ट रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइदिन चाहेमा अदालतले चाहिँ मासिक वा वार्षिक रकम खर्च भराइदिन सक्ने यी व्यवस्थाहरू र अघिल्लो सन्तान वा पतिको जुन सम्पत्ति हुन्छ त्यो सम्पत्ति चाहिँ सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजको छोरा छोरी छोरा छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइती पतिका अदालतले पाउने चाहिँ पाउने व्यवस्था गरिएको छ। र यो सम्बन्ध विच्छेदको लागि मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको वा थाहा पाएको मितिले 3 महिनाभित्र नालिज गर्नुपर्ने सम्बन्ध विच्छेद सम्बन्धी कानुन व्यवस्था रहेको छ।
पछिल्ला दिनमा सम्बन्ध विच्छेदका घटनाहरू बढेको पाइएको छ, किन यसको संख्या यसरी बढेर गएको होला?
यो मुलुकी देवानी संहिता 2074 जुन लागू भइसकेपछि अदालतमा सम्बन्ध विच्छेदका घटनाहरू बढी रहेको तथ्याङ्क जिल्ला अदालतको रिपोर्टबाट देखिन्छ। तर त्यसका दुईटा कारण हुन सक्छन्। एउटा कारण भनेको कानुनी व्यवस्थामा आएको परिमार्जन। त्यो हिजोको कानुनी व्यवस्था अलि परिमार्जन गरेर पति वा पत्नी जसले चाहे पनि सोधी अदालतमा निवेदन लिएर जान सक्ने एउटा व्यवस्था र पतिका लागि सम्बन्ध विच्छेदका आधारहरू एउटा निश्चित डिटरमाइन गरेको अवस्था र पत्नीका लागि पनि सम्बन्ध विच्छेदका आधारहरू निश्चित गरेको अवस्था। यसले गर्दाखेरि पति पत्नी दुवैलाई एउटा सहज भएको अवस्था देखिन्छ भनेदेखि अर्को पक्षबाट हेर्दाखेरि विवाह गर्दाको अवस्था सानो उमेरमा विवाह हुने र उमेर पुगिसकेपछि सम्बन्ध विच्छेद जुन गर्ने उमेर सोचमा पुग्छन् त्यो पूर्व उमेरको अपेक्षा पत्नी अपेक्षा र विवाह पछिको उपलब्धि त्यसकोमा ज्ञात रहेको अवस्थामा पति पत्नी एउटा आफ्नो वैवाहिक सम्बन्धलाई पनि अन्त गर्ने तर्फ चाहिँ अगाडि बढेको देखिन्छ भनेदेखि साथसाथमा सोसाइटीमा जुन परिवर्तन आएको छ सोसियल मिडियाले एउटा खेलेको भूमिका अन्तर्राष्ट्रिय परिवेश जुन हाम्रो जुन विदेशमा रोजगारीको लागि जाने र त्यसबाट परिवारको बीचमा भएको जाने दूरी विदेशी संस्कृतिका कुराहरूले पनि असर पारेको देखिन्छ। त्यसै गरी यो महिलामा आएको एउटा चेतनाको स्तरले पनि संख्या बढाउनमा मद्दत गरेको देखिन्छ। महिला सशक्तिकरणले पनि यसलाई असर पारेको देखिन्छ। खास गरी ग्रामीण परिवेशमा हाम्रा कुरीतिहरू कुसंस्कारहरू दाइजो प्रथाहरू यातना हिंसा यी कारणले पनि सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गएको र यो सहरी जनजीवनमा पत्नीबाट पतिलाई चाहिँ पुगेको छ क्षति पीडा यी कारणहरूबाट पनि पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिन गरेको देखिन्छ भनेदेखि अर्को यसको पक्ष हो भनेदेखि स्वतन्त्र जीवनयापन गर्ने चाहना विवाहपछि एउटा बन्धन सुरु हुन्छ भने सम्बन्ध विच्छेदपछि स्वतन्त्रता सुरु हुन्छ। त्यस कारणले यो स्वतन्त्रताको चाहनाले पनि सम्बन्ध विच्छेदको घटना
सम्बन्ध विच्छेदले दम्पति परिवार र समाजमा कस्तो प्रभाव पारेको छ? अब यसका चाहिँ केही वैकल्पिक व्यवस्थाहरू अवस्थाहरू हुन सक्छन् जसले चाहिँ सम्बन्ध विच्छेदले पार्ने प्रभावहरू कम गर्न कहीँ न कहीँ भूमिका निर्वाह गर्न सक्छ।
सम्बन्ध विच्छेद एउटा यो नियमित प्रक्रिया होइन, यो नेचुरल क्रिया पनि होइन, अपवादात्मक अवस्था हो। वैवाहिक सम्बन्ध समाप्त हुनु पति पत्नी दुवै यो आफ्नो वैवाहिक सम्बन्धबाट एउटा मुक्त हुनु हो। यो एक अर्का प्रति विश्वास हराएमा वा एकले अर्कालाई जुन आपराधिक क्रियाकलाप गरेकोमा विवाहको उद्देश्य पूरा हुँदैन। हाम्रो कानुनी व्यवस्थामा पीडा दिएमा यातना दिएमा घरबाट निकालेमा भन्ने समेतका व्यवस्थाहरू छन्। यी क्रियाहरूले यो विवाहको उद्देश्य पूरा हुँदैन। विवाहको उद्देश्य पूरा नहुने भएपछि यस स्थितिमा सम्बन्ध कायम राखिरहनु भन्दा सम्बन्ध विच्छेद गर्नु नै एउटा श्रेयकर हुन्छ र यो श्रीमान श्रीमतीको सामाजिक मानसिक र शारीरिक अवस्थामाथि जुन आकस्मिक समस्या आइपर्न सक्छ त्यसबाट बस्नुको लागि पनि यो सम्बन्ध विच्छेद आवश्यक छ भनेदेखि सम्बन्ध विच्छेद पश्चात पनि पूर्व पति पत्नी बीचमा पहिलाको कुराहरू सम्झेर उनीहरूमा विभिन्न चाहिँ मानसिक समस्या आर्थिक समस्याहरू आएको अवस्था पनि देखिन्छ। यी कुराहरूलाई सबैलाई व्यवस्थित गर्नुपर्छ भन्ने ठानेर व्यवस्था विकास संसदले सम्बन्ध विच्छेदलाई व्यवस्थित गर्न सम्बन्धी कानुन व्यवस्थाहरू गरेको छ। यो सम्बन्ध विच्छेद भनेको चाहिँ एउटा नेसेसरी इभिल हो, यो खराब विषय हो, किनभने यो गर्नै हुँदैन थियो। अब यो गर्न आवश्यक छ किनभनेदेखि यो नगरेको खण्डमा पति पत्नी बीचमा एउटा कुनै आत्मगमी समस्या आउन सक्ने, परिवारमा दुर्घटना हुन सक्ने सम्मको अवस्था आउने हुनाले यो यसलाई चाहिँ नेसेसरी इभिलको रूपमा हाम्रो कानुनले कानुनी व्यवस्था गरेर यसलाई नियमन व्यवस्थित गर्दै आएको छ र त्यो अनुसार प्रयोग हुँदै आएको छ। र खास गरी वैवाहिक सम्बन्ध टुटिसकेपछि पति पत्नीको साथमा रहेको नाबालकको सन्दर्भमा चाहिँ कानुनी व्यवस्था गरिएको छ र त्यसको असर चाहिँ प्रत्यक्ष त्यो नाबालकलाई पर्छ र त्यो असर न्यूनीकरणको लागि 5 वर्ष पुरा नभएसम्म त्यो नाबालक आमाको जिम्मामा रहने, 5 वर्ष माथिको नाबालक भए आमाले अर्को विवाह नगरेमा बाहेक आमाले चाहेमा निजीकै जिम्मामा रहने र यो अवस्थादेखि बाहेकको अवस्थामा बाबुको जिम्मामा रहने भनेर बाल बच्चाको चाहिँ प्रोटेक्सन गरेको छ। र खास गरी परिवारमा असर परेपछि समाजमा स्वाभाविक रूपमा पर्ने हुन्छ। सम्बन्ध विच्छेद गर्ने पुरुषको परिवार र महिलाको परिवार दुवै चाहिँ यो घटनाबाट प्रताडित हुन्छन् र यसबाट थप एउटा जिम्मेवारी पनि सिर्जना हुन्छ र एउटा नियमित प्रक्रियाबाट चलेको पारिवारिक संरचना जीवन शैली चाहिँ एउटा फरक ढङ्गबाट जानुपर्ने हुन्छ र फरक ढङ्गबाट जाँदाखेरि विभिन्न अस्ट्रागलहरू आउने, असफलताहरू आउने, अर्को कुनै दुर्घटना हुनुपर्ने अवस्था पनि हुनसक्छ र त्यसबाट चाहिँ हामी सज्ज हुनुपर्छ। सम्बन्ध विच्छेद आफैमा समस्या हो, यो समस्यालाई हामीले कसरी निराकरण गर्न सक्छौँ त भन्ने सन्दर्भमा हामीले मान्यतालाई चाहिँ आत्मसात गर्नुपर्ने हुन्छ। एक पति एक पत्नी भन्ने जुन मान्यता छ, दर्शन छ, त्यसलाई हामी सबैले आत्मसात गर्यौँ भनेदेखि धेरै हदसम्म कम हुन्छ। र अर्को कुरो, विवाह को स्थायी सम्बन्ध हो र यो सम्बन्ध विच्छेद गर्नको लागि होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ र विवाह पूर्व नै सोच विचार गर्दा गर्नुपर्छ र विवाह पश्चातको जुन पारिवारिक सामञ्जस्यता, इमान्दारिता, वफादारिता र एक अर्काप्रति जुन गर्ने सहयोग हुन्छ यो यसबाट नै चाहिँ यो पारिवारिक सम्बन्धलाई चाहिँ हामीले निरन्तर कायम राखेर वास्तवमै विवाहलाई चाहिँ स्थायी बन्धनको रूपमा चाहिँ पुष्टि गर्न सक्छौँ। अन्यथा सम्बन्ध विच्छेदले कुनै न कुनै रूपमा व्यक्तिलाई, परिवारलाई र समाजलाई चाहिँ छोइरहेको हुन्छ, असर गरिरहेको हुन्छ।
उहाँ हुनुहुन्थ्यो मान्य अधिवक्ता कार्यालयका सहन्याय अधिवक्ता उद्धव पुरासैनी, विवाह र सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्थाका बारे हामीसँग कुराकानी गर्नुहुँदै।
हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। सन्तोष रेग्मी, प्रवीण पोखरेल र म सुमिता लामालाई विदा दिनुहोस्। नमस्कार।